रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज विश्व स्तनपान सप्ताह सुरू। नेपालमा करिब 66% आमाले मात्र बच्चालाई नियमित दुध चुसाउने सरकारी तथ्याङ्क।
भरुवा बन्दुक सहित बाँकेको खजुराबाट एकजना पक्राउ, एकजना फरार।
खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर 25 रुपियाँ घट्यो, अब 1325 रुपियाँमा पाइने।
बाढीका कारण भारतको गुजरातमा 218 जनाको ज्यान गएको पुष्टि, 4,50,000 भन्दा धेरै प्रभावित।
र एसियन कप छनौट खेलको तयारी लागि जापान जाने राष्ट्रिय फुटबल टोलीको टुङ्गो लाग्यो, जापानमा 5 वटा मैत्रीपूर्ण खेल खेल्ने।
हिमाल, पहाड, तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट सुचित्रा र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। भरुवा बन्दुक सहित बाँकेको खजुराबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ। बर्दियाको बडैयाताल गाउँपालिका एकका नवीन्द्र सिंह ठकुरीलाई प्रहरीले हतियार सहित पक्राउ गरेको हो। लोड गरेको भरुवा बन्दुक 1 थान, बारुद, फलामका छर्रा, फलामका गोली 3 थान र भे 3P5495 नम्बरको मोटरसाइकल सहित ठकुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बाँकेको खजुरा गाउँपालिका 2 गौघाट स्थित प्रहरी चौकी राधापुरबाट खटिएको गस्ती टोलीले उहाँलाई पक्राउ गरेको हो। यस्तै एकजना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
झण्डै 3 वर्ष अघि आएको बाढीका कारण आंशिक रूपमा क्षति भएको बर्दियाका बाढी पीडितहरूले राहत रकम पाउनुपर्ने माग गर्दै ठाकुरबाबा नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन्। 2071 साल साउन 29-30 गते आएको बाढीबाट प्रभावित भएका साबिकको गाविस नेउलापुर, बगना, शिवपुर र ठाकुरद्वाराका आंशिक बाढी पीडितले ठाकुरबाबा नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन्। 2071 साउनमा आएको बाढीका कारण बबई नदीले बाढी नेउरापुर, बगना, कर्णाली तथा ओराली नदीबाट आएको बाढीबाट शिवपुर ठाकुरद्वाराका 1190 घर दूरीमा प्रभावित पुर्याएको थियो। बाढीका कारण पूर्ण क्षति सरह आफ्नो पनि क्षति भएको भन्दै उनीहरूले पूर्ण क्षति सरह राहत पाउनुपर्ने माग गरेका छन्। बबई नदीको बाढीबाट पूर्ण रूपमा प्रभावित भई छेद विच्छेद अवस्थामा रहेका पीडितले लगत स्वीकृत गरिने क्रममा जिल्ला दैविक प्रकोप उद्धार समिति, जिल्ला प्रशासन कार्यालय, रेडक्रस र पूर्ण रूपमा पीडित र आंशिक रूपमा पीडितलाई सूचीकृत गरिन माग समेत गरेका थिए। आंशिक रूपमा पीडित भनी किटानी गरिएको झन्डै 1190 घरघोर तथा खाद्यान्न, आंशिक रूपमा क्षति भएका बाढी पीडितले घर मर्मत सम्भारको लागि क्षतिपूर्ति रकम यथाशीघ्र उपलब्ध गराइन ठाकुरबाबा नगरपालिकाका प्रमुख घनश्याम श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको बाढी पीडित सङ्घर्ष समितिका अध्यक्ष मिनराज देवकोटाले जानकारी दिनुभयो।
बाँकेमा 15 दिनमा 8,755 जना मतदाता थपिएका छन्। क्षेत्र निर्वाचन कार्यालय नेपालगञ्जले साउन 1 गतेबाट सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलनमा 2 जना तेस्रो लिङ्गीसहित 8,755 जना नयाँ मतदाता थपिएको जनाएको छ। कार्यालयका सूचना अधिकारी काशीलाल अधिकारीले 15 दिनमा 4,301 जना महिला, 4,452 जना पुरुष र 2 जना तेस्रो लिङ्गीले नामावलीमा नाम दर्ता गराएको बताउनु भएको। गत असार 14 गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बाँकेमा 2,46,103 जना मतदाता रहेका थिए। साउन 15 सम्म मतदाता नामावलीमा नाम दर्ता गर्न र दर्ता र फोटोसहितको मतदाता परिचय पत्र खिच्न छुटेकालाई 8 वटा स्थानीय तहका केन्द्रबाट फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सुरु गरेको छ। 1 उपमहानगरपालिका, 1 नगरपालिका र 6 वटा गाउँपालिकाको केन्द्रबाट मतदाता नामावली सङ्कलन सुरु गरिएको छ।
सबै मिली स्तनपानलाई दिगो बनाऊ भन्ने नारासहित हिजोदेखि विश्व स्तनपान दिवस सप्ताह रूपमा मनाइने सुरु गरिएको छ। नेपालमा करिब 66% आमाले मात्र आफ्नो बच्चालाई पूर्ण स्तनपान गराउने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यसअघि पूर्ण स्तनपान गराउने 68% रहेकोमा पछिल्लो समय घटेको सरकारी तथ्याङ्क छ। सुर्खेत लगायत मध्यपश्चिम क्षेत्रमा भने यसबारे तथ्याङ्क सङ्कलन भइरहेको भन्दै केही हप्ताभित्र सङ्कलन हुने जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ। यसैबीच हाम्रा साथी दिपा कोइरालाले जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका जनस्वास्थ्य निरीक्षक प्रेम बहादुर सिंहलाई स्तनपान दिवसको महत्त्व के छ भनी सोध्नु भएको छ।
को लागि विशेष गरी यसको महत्त्व देखाउनको लागि हामीले यो अहिलेसम्म विश्व स्तनपान दिवस लगायत हाम्रो नेपाल सरकारले पनि यो कुराहरू आयोजना गर्दै आएको छ। विशेष गरी अहिले यो जुन 1-7 लागि हामीले स्तनपान सप्ताह भनेर मनाउने गरेको
हप्तासम्म यो दिवस मनाइन्छ। के के हुन्छ क्रियाकलापहरू जिल्लामा?
क्रियाकलापहरू विशेष गरी एयरनेसको पाठहरूलाई बढी दिइन्छ, जिङ्गलहरू बजाउने, एयरनेसको पाठहरू गराउने, अनि त्यो कम्युनिटी स्तरमा जहाँ जहाँ हाम्रो स्वास्थ्य संस्थाहरू छ त्यहाँ गएर उहाँहरूलाई अभिमुखीकरणहरू गर्ने, आमा र बच्चाको स्तनपानको बारेमा महत्त्वहरू दर्शाउने, त्यसपछि उनीहरूलाई अझै पनि हामीले बच्चा जन्मेदेखि कम्तीमा यो 6 आमाको दुध बाहेक अरू केही पनि खुवाउनु हुँदैन र त्यसमा सम्पूर्ण पर्याप्त मात्रामा पोषक तत्त्वहरू आमाको दुधबाट प्राप्त हुन सकिन्छ, दुध बाहेक अरू पनि केही नखुवाउने भन्ने खालको, जसले गर्दा यसले रोग विरुद्ध लड्ने पनि एउटा क्षमता अभिवृद्धि गराउने।
एउटा बच्चालाई आमाले नै किन दुध खुवाउने?
भर्खर जन्मेदेखि शिशु जब जन्मिन्छ जन्मेदेखि कम्तीमा 2 बच्चाहरूको विशेष गरी 80% उसको ब्रेनको डेभलप हुन्छ। त्यो वृद्धि विकासको सँगसँगै उसको बच्चाको शारीरिक मानसिक रूपले स्वस्थ हुन र अनि आमालाई समेत त्यसले एउटा छुट्टै खालको उसको सन्तुष्टि, आत्मसन्तुष्टि, बच्चा प्रतिको माया ममता जगाउँछ भने, अर्कोतिर जुन पूर्ण स्तनपान गराएको जुन महिलाहरू त्यसपछि उसको बच्चाहरू छ उनीहरू भविष्यमा अलिकति अरू बच्चाभन्दा फरक खालको स्मरण शक्ति भएको, तीक्ष्ण बुद्धि भएको हुने पनि एउटा आँकडाले देखाएको छ।
अब एउटा सामान्य महिलाले मैले मेरो बच्चाको लागि किन चाहिँ दुध खुवाउने हो, बच्चा जन्मिन्छ आमाले दुध खुवाउनु पर्छ भन्ने थाहा त्यो एउटा गरिरहेको मात्रै नभएर त्यो दुध खुवाउँदाको महत्त्व चाहिँ के छ भनेर कसरी चाहिँ
बुझ्दाको महत्त्व? कतिपय साधारण एउटा आमाहरू हुनुहुन्छ जसलाई स्वास्थ्यको अथवा त्यो बच्चाको ख्याल त हुन्न, उहाँले जसले पनि मायामा मतदा गर्नुहुन्छ तर कसरी खुवाउने सही आसनको बारेमा त्यसपछि त्यसको महत्त्व बारे उहाँहरूलाई थाहा नभएर आमाको स्तनपान त भइराखेको हुन्छ तर हामीले सही हिसाबले कसरी उसको खुवाउने आसनहरू, बच्चाले कति पटकमा कसरी खाने भन्ने कुराहरू, एक दिनमा कम्तीमा 10-12 वा सोभन्दा बढी पटक स्तनपान गराउनु पर्छ भन्ने कुराहरू उहाँहरूले अझै पनि बुझ्न हाम्रो समाजमा अझै बाँकी देखिन्छ।
आफ्नो दुध बच्चालाई नखुवाउने आमाहरूले चाहिँ के भन्न सकिन्छ उहाँहरूलाई?
उहाँहरूलाई विशेष गरी आमाको दुध नै एउटा सर्वोत्तम पहिलो खोप हो जसले बच्चालाई 80% ब्रेनको डेभलपको लागि काम गर्छ अनि यसले अर्कोतिर बच्चालाई भोलिको दिनमा विभिन्न रोगहरू लड्नबाट बचाउँछ अनि अर्कोतर्फ भन्ने हो भने एउटा किफायती पनि छ, यसलाई किन्नु पर्दैन बजारमा त्यसरी अरू त्यो प्याकिङ जस्तो किन्नु पनि परेन अनि अहिले भर्खरै मात्र मैले नेपाल सरकारले एउटा डिजी लेभलमा गरेको भन्ने कुरा खबर पाएको छु। कसैले पनि मेडिकलमा गएर आमाको दुध बाहेक अथवा त्यो 6 मुनिको बच्चाहरूको लागि सप्लिमेन्ट्री फुडहरूको कुराहरू प्रिस्क्राइब गर्छ भने जेलसम्मको एउटा कार्यान्वयन गर्ने भन्ने एउटा पोलिसी बन्दैछ भन्ने कुरो आइरहेछ, अब त्यो आउला केही समयपछि।
भनेपछि किन्न जानेलाई
र त्यो प्रिस्क्राइब गर्ने दुइटैलाई, आमाको स्तनपान हुँदाहुँदै उहाँले अल्टरनेट त्यसरी दिनुहुन्छ भने त्यो प्रिस्क्राइब गर्ने आमा र त्यसपछि त्यो डक्टरहरू दुइटैको लागि अलिक त्यस्तो कानुनहरू बन्दैछ भन्ने कुराहरू पनि
आमाको लागि पनि फाइदा हुन्छ।
उहाँहरूले मेन्टल्ली हिसाबले पनि एउटा आमाले त्यो बच्चाप्रति र आफ्नोप्रति सन्तुष्टि पाउनुहुन्छ एकातिर, जब त्यो आमाहरूले स्तनपान गराउनु भएको छैन भने बच्चा पनि आमाप्रतिको ममताहरू घट्दै जाने, त्यसपछि बच्चा पनि हिंसक टाइपको हुने, आमाहरूलाई त्यो ममता पनि घट्दै जाने जस्तो देखिन्छ।
शारीरिक रूपमा पनि केही फाइदा हुन्छ?
शारीरिक हिसाबले पनि फाइदा हुन्छ, जस्तो यता उसको कुरा गर्नुहुन्छ भने पूर्ण स्तनपान गराएको महिलाहरूलाई परिवार नियोजनको पनि यसले अस्थायी साधनको रूपमा यसले काम गरेको हुन्छ, लाम भन्छ मेथड, लाम मेथड अनुसार उसले कम्तीमा छ महिनासम्म आमाको दुध बाहेक अरू केही पनि खुवाएको छैन भने विधि छ कम्तीमा 10-12 पटक एक दिनमा उसले बच्चालाई दुध चुसाएको हुनुपर्छ।
कतिपय आमाहरू आफ्नो शारीरिक सुन्दरता चाहिँ गुम्छ भन्ने हिसाबले पनि स्तनपान गराउनन् भन्ने सुन्दा आउँछ हैन,
भ्रामक हो उहाँहरूले, अब जस्तो कतिपय आमाहरूले त्यस्तो सोच्नुहुन्छ, तर त्यो नितान्त त्यसमा त्यो केही फरक पार्दैन सौन्दर्यमा र त्यो स्तनपान गराउँदा त्यो घट्छ, उहाँहरूको त्यो फिटनेसमा केही प्रब्लम हुन्छ भन्ने त्यस्तो आँकडाले केही देखाउनु।
उहाँ हुनुहुन्थ्यो जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सिंह स्तनपान दिवसको महत्त्वको बारेमा हामीसँग कुराकानी गर्दै। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। बाँकेको नौबस्तामा औद्योगिक क्षेत्रका लागि विस्तृत अध्ययन गर्ने निर्णय गरिएको छ। नेपालगञ्जमा बसेको सर्वपक्षीय भेलाले नेपाल सरकारले क्याबिनेट बैठकबाट गत वर्ष उद्योग मन्त्री सोमप्रसाद पाण्डेले घोषणा गरेको नौबस्ता औद्योगिक क्षेत्र एक वर्ष भइसक्दा पनि काम सुरु हुन नसकेको अवस्थामा हिजो यस्तो निर्णय भएको हो। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आयोजनामा भएको बैठकमा औद्योगिक क्षेत्र विस्तारका लागि डिपिआर अर्थात् डिजेल प्रोजेक्ट रिपोर्ट गर्ने विषयलाई सहमति दिएको छ। डिपिआर अर्थात् डिजेल प्रोजेक्ट रिपोर्ट गर्ने सहमति भएको छ। गत साल फागुन 1 गते नेपाल सरकारले प्रदेश स्तरीय ठुला औद्योगिक क्षेत्र स्थापनार्थ बाँके जिल्लाको साबिक नौबस्ता गाविसको पितमारी डाँडा र अहिलेको बैजनाथ गाउँपालिका वडा नम्बर 2 स्थित 25 विकास क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गर्न लागि थियो। औद्योगिक क्षेत्र घोषणा गरेको एक वर्ष बितिसक्दा समेत अहिलेसम्म डिपिआर हुन नसकेको अवस्थामा हिजो बसेको सर्वदलीय बैठकले सरकार 338 वर्ग किलोमिटर क्षेत्रको लालपूर्जा औद्योगिक क्षेत्रको नाम बनेर आइसकेको र अब त्यस क्षेत्रमा पर्ने स्थानीयलाई सम्झाइ बुझाइ गरेर अन्य ठाउँमा सार्ने पनि जनाइएको छ। कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रबन्धक निर्देशक नन्दकिशोर बस्नेतले सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र स्थानीयहरूकोलाई घरवास उठाइने भन्ने नभएर नकारात्मक प्रचार गरिएको भन्दै औद्योगिक क्षेत्र विस्तारका लागि स्थापना भएपछि त्यहाँ धेरै सम्भावना हुने बताउनु भएको छ। कार्यक्रममा क्षेत्रीय नम्बर 1 का सांसद देवराज भार, सांसद दलबहादुर सुनार, नेपाली कङ्ग्रेस बाँकेका सभापति किरण कोइराला, एमालेका बाँके अध्यक्ष अशोक कोइराला, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायतहरूको सहभागिता रहेको थियो।
मिटर ब्याज धन्दामा लागेर बैंकिङ कसुरमा मुद्दा खेपिरहेका धनगढीका 2 महिला धरौटी बुझाउन नसकेर कारागार चलान भएका छन्। धनगढी उपमहानगरपालिका 8 बुद्धचोकका कविता चौधरी र मन्जु बमलाई धरौटी बुझाउन नसकेपछि उच्च अदालत नेपालगञ्जको वाणिज्य इजलासले कारागार चलान गरेको हो। कविता चौधरीबाट 7 लाख र मन्जु बमबाट 3.5 लाख धरौटी मागेकामा बुझाउन नसकेपछि कारागार चलान गरिएको कैलालीका डिएसपी वीरबहादुर मगरले जानकारी दिनुभएको छ। दुवैजनालाई बाँकेको नेपालगञ्ज कारागार चलान गरिएको छ। कविता चौधरीले रेखा अधिकारीलाई दिएको बैंक अफ काठमाडौँको 14 लाखको चेक बाउन्स भएपछि उहाँ पक्राउ पर्नु भएको हो। मन्जुलाई कल्पना जोशीको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो। वैशाख 25 गते दिएको एनआइसी एसिया बैंकको 6,29,000 चेक नसाटिएपछि कल्पनाले प्रहरीमा उजुरी दिनुभएको हो। प्रहरीले मिटर ब्याजकै आरोपमा पक्राउ पर्नुभएका महिला निलम पनेरुको भने बहस जारी रहेको जनाएको छ। पनेरु विरुद्ध धनगढीका 6 जनाले चेक बाउन्स गराएर प्रहरीमा उजुरी दिएका छन्।
सरकारले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर 25 रुपियाँले घटाएको छ। अब खाना पकाउने एक सिलिन्डरको ग्यासको मूल्य 1,325 रुपियाँ झरेको नेपाल आयल निगमले जनाएको छ। मूल्य घटेपछि पनि आयल निगमलाई प्रति सिलिन्डर 74.90 रुपियाँ नाफा हुने जनाएको छ। पेट्रोल डिजेल मट्टितेल र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ। निगमले पछिल्लो 15 दिनमा पेट्रोलियम पदार्थबाट 33.86 करोड रुपियाँ नाफा भएको बताएको छ।
चितवनको भरतपुर महानगरपालिकाको 19 नम्बर वडामा यही साउन 20 गते मतदान हुने भएको छ। भरतपुरमा बसेको सर्वपक्षीय बैठकले 20 गते चुनाव गर्ने निर्णय गरेको चितवनका मुख्य निर्वाचन अधिकृत कवि प्रसाद नेउपानेले बताउनुभयो। निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर 19 मा चुनावको मिति तय गर्न मुख्य निर्वाचन अधिकृत नेउपानेलाई निर्देशन दिएको हो। सर्वोच्च अदालतले भरतपुरको 19 नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि 20 गते चुनाव हुन लागेको हो।
सांसदहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक भ्रष्टाचारप्रति चुप रहेको आरोप लगाएका छन्। सुशासन समितिको बैठकमा सांसदहरूले अख्तियारमा ठूला माछा छाड्ने र साना माछा समात्ने प्रवृत्ति कायम रहेको बताएका हुन्। उनीहरूले 24,000 उजुरी लिएर 144 मात्र मुद्दा दर्ता गराएको भन्दै अख्तियारको आलोचना गरेका छन्। अख्तियारका प्रमुख आयुक्त दीप पस्नेतले भने अपराध सानो ठूलो नहुने भन्दै प्रमाण पुगेसम्म कसैलाई पनि नछाड्ने दावी गर्नुभयो। बस्नेतले भ्रष्टाचारीहरू उम्किन्न खोज्ने प्रवृत्ति बढेको भन्दै अख्तियारले ठूला र सानो माछा भन्ने भन्दा पनि भ्रष्टाचारलाई अपराध मानेर कारवाही गरिरहेको बताउनुभयो। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। महाकाली अञ्चल अस्पतालमा स्त्री रोग विशेषज्ञ डाक्टरको अभावमा 6 महिनादेखि ठप्प परेको प्रसूति सेवा सञ्चालनमा आएको छ। 6 महिना अघि स्त्री रोग विशेषज्ञ डाक्टर सलिना थापालाई त्यो बेलाका स्वास्थ्य मन्त्री गगन थापाले काठमाडौँ झिकाएपछि प्रभावित भएको प्रसूति सेवा डाक्टर हरिकुमार श्रेष्ठ आएपछि शुरू भएको छ। पटक पटक पहल गरेपछि स्वास्थ्य मन्त्रालयले सेती अञ्चल अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठलाई महाकाली अञ्चल अस्पतालमा पठाएको छ। डाक्टर श्रेष्ठ आइतबारदेखि महाकाली अञ्चल अस्पतालमा हाजिर हुनुभएको महाकाली अञ्चल अस्पतालले जनाएको छ। महाकाली अञ्चल अस्पतालमा यसअघि सामान्य प्रकृतिका प्रसूति सेवा मात्रै उपलब्ध हुने गरेको थियो।
पुचौडी नगरपालिकाको बागाडा खोलाले पुल बगाउँदा स्थानीय बासिन्दाले शास्ति खेप्नु परेको गुनासो गरेका छन्। त्यस क्षेत्रमा बजार हाट र बसन्त पुर नजिक पुल नहुँदा आवाजात गर्न समस्या परेको उनीहरूले बताएका छन्। त्यहाँका स्थानीय जयबहादुर विष्टले स्थानीय बासिन्दाले जोखिम मूलेर बागडाँडा खोला तर्नुपर्ने बाध्यता समेत रहेको गुनासो गर्नुभयो।
फेरि खबरमा अब लाग्यो एउटा विदेशको खबरतर्फ। भारतको गुजरातमा बाढीका कारण पछिल्लो केही दिनमा 218 जनाको ज्यान गएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। पछिल्लो 2 दिनमा बाढीका कारण ज्यान गुमाउनेको संख्या दोब्बर भएको राज्य सरकारले जनाएको छ। बाढी कम हुँदै जाँदा पछिल्लो 2 दिनमा मात्र 100 बढीको शव भेटिएको छ। भारतको पश्चिमी राज्य गुजरातमा लगातारको वर्षासँगै बाढीका कारण 4,50,000 भन्दा बढी प्रभावित भएको सरकारी तथ्याङ्क छ। यस्तै बाढीका कारण आसाममा पनि प्रभावित भएको छ। केन्द्र सरकारले बाढी प्रभावित क्षेत्रका लागि राहत प्याकेजको घोषणा गरेको छ।
भेरी खबरमा अब लागौँ केही खेल खबरतिर। एसियन कप छनौट अन्तर्गत आउँदो सेप्टेम्बरमा ताजिकिस्तान विरुद्ध हुने खेलको तयारीको लागि जापान जाने नेपाली राष्ट्रिय टोलीको टुङ्गो लागेको छ। मुख्य प्रशिक्षक ग्यातुकी कोजीले जापानमा जाने 24 सदस्यीय टोलीको घोषणा गर्नुभएको छ। नेपाली टोलीको जापान भ्रमणलाई जापान विदेश मन्त्रालय र जापान फुटबल सङ्घले व्यवस्थापन गर्नेछ। नेपाली टोलीमा गोलकिपर विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने तथा डिफेन्डर विराज महर्जन, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, मानबहादुर तामाङ, दिनेश राजवंशी रहनु भएको छ। यसै गरी मिडफिल्डर विक्रम लामा, विशाल राई, हेमन गुरुङ, सुजन श्रेष्ठ, अञ्जन विष्ट, हेमन्त थापा मगर, सुनिल बाल पनि रहनु भएको छ। फरवार्डमा अनिल गुरुङ, भरत खवास, नगोई श्रेष्ठ, विमल घरती मगर, सुमन लामा रहनु भएको छ। नेपाली टोलीको गोलकिपरमा किरण चेम्जुङ र रोहित चन्द विदेशमा लिग खेलिरहेकाले जापान जाने टोलीमा पर्नु भएको छैन। जापानको ओक्सारमा नेपालले स्थानीय 5 क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ। एसियन कप छनौट अन्तर्गत नेपालले आगामी सेप्टेम्बर 5 ताजिकिस्तान विरुद्ध खेल्दैछ। यसअघिका 2 मध्ये नेपालले 1 खेल हारेको छ भने 1 बराबरी खेलेको छ।
र युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले खेल क्षेत्रको विकास तथा विस्तारका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। काठमाडौँको त्रिपुरेश्वरी स्थित दशरथ रङ्गशाला, राष्ट्रिय खेलकुद परिषद र 7 बाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदको हातमा रहेको भौतिक पूर्वाधारको निरीक्षण पनि गर्नुभएको छ। उहाँले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने सजिलो माध्यम खेल क्षेत्र नै रहेको बताउनु भएको छ। उहाँले खेलाडीलाई प्रतिस्पर्धी बनाउनका लागि के गर्न सकिन्छ र कस्ता तालिम दिन सकिन्छ र के कस्ता समस्या छ भन्ने पहिचान गर्न आवश्यक रहेको बताउनु भएको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
विश्व स्तनपान सप्ताह शुरू। नेपालमा करिब 66% आमाले मात्रै बच्चालाई नियमित दूध चुसाउने सरकारी तथ्याङ्क।
भरुवा बन्दुकसहित बाँकेको खजुराबाट एकजना पक्राउ, एकजना फरार।
खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर 25 रुपियाँ घट्यो, अब 1325 रुपियाँमा पाइने।
बाढीका कारण भारतको गुजरातमा 218 जनाको ज्यान गएको पुष्टि, 450,000 भन्दा धेरै प्रभावित।
र एसियन कप चरण खेलको तयारीका लागि जापान जाने राष्ट्रिय फुटबल टोलीको टुङ्गो लाग्यो, जापानमा 5 वटा मैत्रीपूर्ण खेल खेल्ने।
हवस् त, अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसहित सुचित्रा र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।